ونتوكل عليك ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وحبيبنا وقرة عيوننا ومولانا محمدا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، بزرگان گرامی، حضرت اور سامعین کرام، ہم سب یہاں پر اچھے اور نیک کام کے لیے جمع ہوئے ہیں اور نیک کام کے لیے بلانا بھی نیک کام ہے. اور یہ جب نیک کام ہے اور نیک نیتی کے ساتھ ہم یہاں آئے ہیں تو نیک کام کی توفیق دینے والا توفیق دینے کے بعد انعام بھی دیتا ہے اور دنیا میں نیک کام کی توفیق بڑھ جاتی ہے اور اچھے کام کرنے کے بعد آدمی مطمئن ہوتا ہے، برا کام کرنے کے بعد آدمی پریشان ہوتا ہے. جیسے سچ بولنے کے بعد آدمی مطمئن رہتا ہے اور جھوٹ بولنے کے بعد پریشان کہ کہیں جھوٹ کھل نہ جائے. اس وجہ سچ بولنے والا سب کے سامنے کہتا ہے، اطمینان سے کہتا ہے جو پہلے کہتا ہے وہی بعد میں کہتا ہے، اور جھوٹ بولنے والا پہلے بھی پریشان ہوتا ہے، کہنے سے پہلے کہہ کر بھی پریشان ہوتا ہے، بعد میں بھی پریشان رہتا ہے. تو جب آپ اور ہم دونوں نیک کام کے لیے جمع ہوئے ہیں تو پریشان نہیں ہونا چاہیے، آپ کو بھی اطمینان کے ساتھ رہنا چاہیے اور یہاں والوں کو بھی اطمینان کے ساتھ رہنا چاہیے. اس لیے کہ جن کو توفیق مل گئی ان کو مزید ملے گی، اور جب مزید ملے گی تو اوپر والا مزید اس پر انعام دے گا. لیکن نیت درست ہونی چاہیے، اور نیت جب اچھی ہوتی ہے تو چھوٹا بڑا ہو جاتا ہے، اور نیت خراب ہوتی ہے تو بڑا چھوٹا ہو جاتا ہے. ایسے ہی جب کوالٹی ہوتی ہے تو وہ سب پر حاوی ہوتی ہے، اور جو کوانٹیٹی ہوتی ہے تو دیکھنے میں زیادہ ہوتی ہے لیکن حقیقتاً کم ہوتی ہے. اس لیے کوالٹی پر نگاہ ہونی چاہیے، کوانٹیٹی پر نگاہ نہیں ہونی چاہیے. لیکن ہم لوگوں کی سوچ کو بھی بدل گئی ہے، اس لیے ہم اور آپ دونوں اس میں مبتلا ہو گئے ہیں کہ بھیڑ زیادہ ہو اور مجمع کثیر ہو. اس اعتبار سے تو اچھا ہے کہ سننے والے زیادہ ہیں، لیکن یہ ضروری نہیں جتنے لوگ بیٹھے ہو وہ سن بھی رہے ہیں. سننے والے گھوڑے ہوتے ہیں، اور سننا کہتے کس کو ہیں؟ یہ کان سے سننا اصلا نہیں ہوتا ہے، اصلا جب کان سے اندر داخل ہو کر بات دل تک پہنچ جائے وہ سننا ہے. اور اگر کان تک جا کر ٹکرا کر واپس آ جائے، جس کو ہم لوگ سب کہتے ہیں ایک کان سے سنا دوسرے کان سے اڑا دیا، یہ سننا تھوڑی ہوا. ایسے کہنا بھی اگر زبان سے ہے تو وہ بھی ہوا میں تحلیل ہو جائے گا، اور اگر اندر سے آ رہا ہے تو وہ ہے کہنا. اندر سے آئے تو کہنا ہے، اور اندر تک جائے تو سننا ہے. अगर ये बात हमारे अंदर पैदा हो जाए तो थोड़ा बहुत है, और अगर ये बात न हो तो बहुत ज्यादा भी थोड़ा, बल्कि कुछ नहीं है। इसी वजह से आजकल देखता हुआ काम बहुत नजर आता है, होता हुआ कम। अगर आप जोड़े तो अफराद बहुत हैं। हम भी आए, पूछा आबादी कितनी है, तो उन्होंने बताया इतने हजार, उसमें परसेंटेज क्या है 75, और उस पर हम खुश हो गए। 75-100 में बहुत बड़ी आबादी है, लेकिन ये परसेंटेज हकीकतन जितना है ये हम नहीं जानते। इसलिए परसेंटेज बढ़ रहा है, हकीकतन कम हो रहा है। अगर ये परसेंटेज बढ़ जाए तो दुनिया की कोई ताकत आपके मुकाबले में खड़ी नहीं है, क्योंकि एक को दो के मुकाबले में कुरान ने रख दिया है। पहले एक के मुकाबले में 10 थे, फिर हम जब कमजोर हो गए तो एक के मुकाबले में 2। ये परसेंटेज ऊपर वाले ने बताया है। और अगर मामला इससे बरखिलाफ हो जाए, यानी एक परसेंटेज के मुकाबले में 2 के मुकाबले में उल्टा हो जाए कि उसको जमान से अदा करते हुए भी अच्छा नहीं मालूम होता, तो फिर क्या होगा? तो होगा क्या? हम इन तमाम बातों पर तवज्जो नहीं करते। घर में जब अफराद कमाने वाले कम होते हैं, खाने वाले ज्यादा, तो कमाने वाले को मेहनत ज्यादा करनी पड़ती है, क्योंकि घर वालों को खिलाना है। और ये हर वो शख्स कमाने वाला जानता है जिसके सर पर बोझ हो, वालदेन भी बूढ़े हैं, बीवी और बच्चे भी हैं, और आपका नहा है, तो आप कितनी मेहनत से कमाएंगे? इन सबका निकालना है। तो अगर हमारे जहन में ये बात हो कि खाने वाले ज्यादा हैं और खिलाने वाले कम, बैठ कर देखने वाले कम, मेहनत करने वाले कम, और प्रोपेगेंडा करने वाले ज्यादा हैं, और पीछे से मेहनत से इखलास से काम करने वाले कम, तो ऐसे में हमारी जिम्मेदारी कितनी बढ़ जाती और इतनी बढ़ जाती है कि अगर हम गौर करें इस हैसियत से कि हम रसूल पाक अलैहिस्सलाम की उम्मत और आपको हमने गोया से कबूल किया, वरना सारी दुनिया के इंसान आपकी उम्मत है। मुसलमानों को इसलिए हैसियत ज्यादा है हासिल, क्योंकि वो कहते हैं कि हमने उनको माना है, उनको कबूल किया है। जब कबूल कर लिया तो कम से कम जो जिम्मेदारियां आपने निभाई है उसका कुछ हिस्सा हमारे अंदर होना चाहिए। ये नहीं कहा जाहिर है पूरा हिस्सा तो कौन ले सकता है, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के बराबर कौन हो सकता है, उनके गुलामों के गुलामों के बराबर होना भी हम लोगों के लिए मुश्किल है। लेकिन हाँ, बहुत कुछ न सही तो कुछ तो होना चाहिए। अभी अशआर आपने सुने हमारे हजरत तारिक सिद्दीक साहब बानवी रहमतुल्लाह अलैह ने, किस तरह हजरत रसूल पाक अलैहिस्सलाम के अखलाक का, आपके किरदार का और इंसानियत के दर्द का और हर एक की फिक्र का नक्शा कैसे खींचा है। हजरत रसूल पाक अलैहिस्सलाम ने फरमाया कि मुझे इतनी तकलीफ दी गई कि किसी को ऐसी तकलीफ दी नहीं गई। हालांकि अगर देखा जाए तो जिस्मानी तकलीफ के एतबार से तो और भी है, इतने अंबिया कराम हैं जिनके सरों पर आरा चलाया गया, जिनको जद खोप किया गया, लेकिन उसके बावजूद जनाब रिसालत माँ वाले ही अब्बल सलात तस्लीम ये बात फरमाते हैं کہ مجھے بھی اتنی تکلیف دی, کسی اور کو ایسی تکلیف نہیں ہوئی. لم یلد احد مثل ما اوذیت, تو اللہ کے رسول صلی اللہ علیہ وسلم کو یہ تکلیف کیوں ہوئی اتنی زیادہ؟ طائف میں کا نقشہ کھینچا جاتا ہے, اور ابھی شعر میں آپ نے سنا کہ جب بھی کسی دشمن کی طرف سے آتا ہے پتھر تو مجھے طائف کے پتھر یاد آتے ہیں. تو یہ طائف سے جو پتھر یاد آئے وہ کس وجہ سے یاد آئے؟ دشمن نے پتھر پھینکا تو یاد آئے کہ رسول پاک علیہ السلام مطلب کس کو یاد آئے؟ قاری صاحب کو یاد ہے. اور جو قاری صاحب نقش قدم پر ہو اس کو یاد آئے, منت طائف کا واقعہ بھی اس کو یاد ہے. اب یاد آنا بھی کس انداز سے ہے؟ ہم نے صرف اتنا دیکھا کہ آپ کے پیر لہو لہان ہو گئے, نالین مبارک ہیں پیر میں چپک گئیں, اور آپ پر عجیب کیفیت کا عالم کاری ہو گیا کہ جن سے بڑی امیدیں لے کر آئے تھے انہوں نے ایسا خراب معاملہ کیا, اور بادشاہوں کو لگا دیا, چھوکروں کو لگا دیا, غلط قسم کے لوگوں کو لگا دیا کہ ان کی بات سمجھنے نہ پائے کوئی, اور اس طرح کوئی دھیان دینے نہ پائے, اور انہوں نے پتھر چلانے شروع کیے. آج ہے کوئی گاڑی جس کے اوپر پتھر پھینکے جا رہے ہوں؟ ہے کوئی ہم میں سے دین کی خدمت کرنے والا جس کو پتھروں سے مارا جا رہا ہو, اور اس کے قدم سے اس کے جسم سے خون بہ رہا ہو اللہ کے راستے میں؟ اللہ کے رسول صلی اللہ علیہ وسلم نے یہ تکلیف برداشت. ہم نے تو صرف یہ پیر جو سیرت میں آتا ہے اس کو دیکھا, لیکن اصل جو بات ہے وہ آپ کو صرف یہ تکلیف, وہ کس نے دیکھی؟ وہ اللہ نے دیکھی کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کو اس پر تکلیف کتنی ہوئی, اس کا اندازہ ہم وہاں نہیں کر سکتے. جیسے ایک صاحب نے اپنے بیٹے سے کہا, وہ بیٹے بیٹے صاحب اپنی بات کو بحث کر رہے تھے اور باپ سمجھا رہا تھا, تو باپ کہنے لگا کہ تم باپ بنو گے تو پتہ چلے گا بیٹے کی محبت کتنی ہوتی. اس لیے جس کو محبت ہے نہیں وہ کیسے سمجھ سکتا کہ محبت کیسے کس کو ہے؟ اور اللہ کے رسول صلی اللہ علیہ وسلم جن کو ساری جہانوں کے لیے رحمت بنا کر بھیجا گیا, جو انسانوں کے لیے رحمت تو ہے ہی, جو جانوروں کے لیے رحمت ہے, جو شجر و حجر کے لیے رحمت ہے, جو آسمان و زمین کے لیے رحمت ہے, جن کو سارے جہانوں کے لیے رحمت بنا گیا ہے, تو آپ کے لیے جو محبت اور رحمت کس قدر رہی ہوگی؟ ایک شخص جس سے آخری درجے محبت ہو اس سے آپ کہیں یہ کام کرنا ہے اور وہ انکار کر دے, تو دشمن سے انکار کرنے کے مقابلے اس کا انکار کتنا سخت ہوگا اس شخص کے لیے جو اس سے امید رکھتا ہے. دشمن اگر کہہ دے میں نہیں مانتا کوئی بات نہیں, تو دشمن ہے وہ نہیں مانے گا, لیکن اگر توقع رکھی جائے اس سے اور توقع رکھنے کے بعد وہ ایسی بات کہہ دے تو دل پر گزر جاتی ہے. وہاں بھی آپ مکے میں جب آپ بات نہیں مانی گئی, آپ بہت امیدوں کے ساتھ آئے آئے شیخ سے گئے کہ وہاں کچھ لوگ ہوں گے سمجھ بوجھ والے جو آپ کے ساتھ پر کام کریں گے اور آپ کی بات سنیں گے اور شاید قبول کر لیں, لیکن انہوں نے مکے سے زیادہ سخت معاملہ کیا. یہاں تک کہ آپ کا دل قدم مبارک لہو لہان ہوئے لیکن دل لہو لہان تھا. آپ سر جھکا کر بیٹھ گئے اور آسمان کو ترس آ گیا, جبریل کو ترس آ گیا, اللہ کو ترس آ گیا, رحمت جوش میں آ گئی, فرشتے اوپر سے نازل ہو گئے اور دربار عالم میں پہنچ کر انہوں نے خدا کی طرف سے یاد کیا کہ یہ فرشتہ آ گیا ہے, یہ پہاڑ کا فرشتہ ہے اور آپ کے پاس جو معاملہ کیا گیا ہے ابھی آپ حکم دیں ان کو دو پہاڑوں کے درمیان ختم کر دیا جائے, تیس قدر کیا گیا. اس لیے کہ اللہ کی قدرت میں سب کچھ ہے, سارے پہاڑ آسمان اور زمین کے سارے اشیاء ساری طاقتیں اللہ کے ہاتھ میں ہیں, اور اللہ تعالیٰ جس سے چاہے کام لے لے, جس سے چاہے کام لے لے. آپ دیکھیے آج جاپان میں کیا ہوا, جس کو اپنی ٹیکنالوجی پر ناز تھا, جس کو اپنے علم پر ناز تھا, جس کو اپنے سمجھ بوجھ پر ناز تھا, اپنی ترقی پر ناز تھا, اپنے کلچر پر ناز تھا, اور سب پر ناز تھا لیکن خدا کا وہ انکار تھا. خدا کا انکار تھا اور ہر چیز پر ناز تھا اور خدا سے وہ ٹکر لے رہے تھے براہ راست کہ خدا کا وجود نہیں, خدا کوئی چیز نہیں, خدا کو نہیں مانتے تھے لیکن ٹیکنالوجی کو مانتے تھے. اور یہ کہتے تھے کہ ہم ایسا نظام بنا رہے ہیں کہ ہم ہی آئیں گی طوفان اٹھیں گے اور سونامی آئیں گی لیکن ہمارے ملک کو کوئی نقصان نہیں پہنچے گا. اور ایسے ایسے انہوں نے گھڑا بنائے تھے, ایسے ایسی بلڈنگیں بنائی تھی کہ زلزلے آتے تھے تو بلڈنگیں ہل جاتی تھی لیکن پھر اپنی جگہ پر کھڑی ہو جاتی تھی, کوئی ان پر اثر نہیں ہوتا تھا. اور اس پر بہت آگے بڑھتے چلے جا رہے تھے, ساری دنیا نے ان کا لوہا مان لیا تھا. لیکن جب ساری دنیا ان کا لوہا مان رہی تھی تو اللہ نے تھوڑا سا دکھا دیا کہ ابھی ذرا سا ہوا ہے, اس میں تم پورے کے پورے یہاں سے وہاں تک جرم نظام جرم برہم ہو گیا. اس لیے اللہ تعالیٰ دکھا کر رکھا ہے سب ہماری قدرت میں ہے, ہم سے نکل کر جاؤ گے کہاں, ہم سے نکل کر جاؤ گے کہاں. تو اللہ کے رسول صلی اللہ علیہ وسلم کی خدمت میں فرشتوں کو بھیجا اور خاص طور سے پہاڑ کے فرشتے کو بھیجا اور کہا کہ آپ کہیں کہ ان سب کو ابھی پہاڑوں کے درمیان پیس کر رکھ دیا جائے. تو آپ نے فرمایا ظاہر ہے کہ آپ کو رحمت کی گلایا جذبہ آپ کے انتقام کا نہیں تھا اور خاص طور سے اگر آپ کو ذاتی طور پر کوئی ستاتا پریشان کرتا اور تکلیف پہنچاتا تو آپ اپنی ذات کے لیے انتقام نہیں لیتے. آپ اپنی ذات کے لیے انتقام نہیں لیتے تھے لیکن اگر شریعت کی پامالی ہو اور دین کے ساتھ مذاق اڑایا جا رہا ہو تو آپ کا غصہ اتنا زبردست ہوتا تھا کہ بڑے بڑے آپ کو غصے کے سامنے ٹک نہیں سکتے اور کوئی ٹھہر نہیں سکتا تھا. آپ کو وہ لوگ جنہوں نے دین کو نقصان پہنچایا تھا اور دین کے لیے رکاوٹ بنے تھے اور غلط کام انہوں نے کیے تھے تو پھر آپ کو غصے جانے کو ٹھہر نہیں سکتا تھا. آپ کے رشتے دار بھائی تھے جن کا نام ہے ابو سفیان ابن حارث ابن عبد المطلب, آپ کے گویا کے سگے رشتے دار بھائی اور آپ کے ہم شکل بھی ہیں, آپ کے ہم عمر بھی ہیں اور آپ کے دوست بھی ہیں, بچپن سے آپ کے ساتھی بھی ہیں اور آپ کے ساتھ کھیلتے بھی رہے ہیں. لیکن جب آپ نے نبوت کا اعلان فرمایا تو وہ ناراض ہو گئے اور انہوں نے اللہ کے رسول صلی اللہ علیہ وسلم کی شان اور ایسی گفتگو شروع کی کہ آپ کو تنگ کر دیا. ایک تھا معاملہ یہ تھا کہ بھائی اور آپ کی شکل کے مشابہت رکھنے والے اور یہ آخر میں حال ہو گیا کہ آپ کی مخالفت کو کھل رہے ہیں. لیکن آہستہ آہستہ جب مدھے مکے کا موقع آیا اور ان کو خیال ہوا تو اس سے غلطی ہو گئی اور دربار رسالت میں مستعفی ہو گئی تو معافی کے طلبگار ہو کر دربار رسالت میں آئے اور آپ کے سامنے سے آئے تو آپ نے منہ موڑ لیا. اس لیے جتنی تکلیف انہوں نے پہنچائی تھی آپ کو اس کی وجہ سے یہ حق تھا کہ آپ منہ موڑے. ادھر سے آئے تو منہ موڑ لیا, ادھر سے آئے تو منہ موڑ لیا اور آپ اس طرف دیکھنے کو تیار نہیں تھے. لیکن آپ خاموش تھے اور انہوں نے آپ کا ساتھ دیا اور اس وقت ایمان قبول کیا اور سانس میں رسول پاک علیہ السلام سانس رہنے لگے اور آپ کی لگام پکڑ کے چلنے لگے. ایسا موقع آیا کہ ایک مرتبہ حسرت سے الوار ہو گئی جب آپ فتح مکہ کے لیے جا رہے تھے تو اس میں انہوں نے آپ کی لگام پکڑ لی اور تنہا رہ گئے ابو سفیان. تو سارے دشمنوں کی طرف سے حملہ ہو رہا تھا, رسول پاک علیہ الصلوۃ والسلام کے زمانے مبارک سے نکلا تیر چلاؤ میرے ماں باپ ان پر قربان. ظاہر ہے کہ اس پر بہت عجیب کیفیت ساری تھی. جیسے ہی رسول پاک علیہ الصلوۃ والسلام نے یہ بات فرمائی تو انہوں نے آپ کا قدم مبارک جو گھوڑے کا سوار تھے وہ چونی اور سمجھے آج معافی مجھے مل گئی. یہ تو اللہ کے رسول صلی اللہ علیہ وسلم اتنا انہوں نے ستایا تھا لیکن اس کے باوجود ان کو معاف کر دیا اور ان کی ساری گویا کی خطائیں معاف کر دی گئی. لیکن چونکہ انہوں نے نیر کو نقصان پہنچایا تھا اس لیے آپ نے بے روحی کا معاملہ فرمایا. اگر نیر کو نقصان نہ پہنچایا ہوتا تو آپ یہ معاملہ بھی نہ فرماتے, آپ اپنے لیے انتخاب نہیں لیا کرتے تھے. آج ہمارا معاملہ اس کے بالکل پر خراب ہے. اگر ہمارا ذاتی کوئی دشمن ہے تو پھر اس سے انتقام لینے کی آخری درجے میں کوشش کریں گے. اور دین کا اگر کوئی مذاق اڑا رہا ہے, دین کا ٹھٹا کر رہا ہے, دین کا ساتھ تماشا کر رہا ہے, تو ہم پر کیوں نہیں دیکھتی, اس پر ہم پر کوئی اثر نہیں پڑا سکتا. یہ رسول پاک علیہ السلام کی سنت کے خلاف, آپ کی سنت کے خلاف. اس لیے آپ یہ دیکھیں گے شاید کے مسئلے میں کہ آپ کے ساتھ کتنا انہوں نے ظلم کیا, آپ کے پیر کو دہو دہان کر دیا, آخری درجے ان تک نہیں پہنچائی. لیکن آپ نے فرمایا ہو سکتا ہے ان کے بچوں میں ایسے لوگ پیدا ہوں جو حلفہ بگوش اسلام ہو جائے. آپ کو یہ محسوس ہوا اگر یہ نہیں مانیں گے تو ان کے بچے مان جائیں گے. اور دعوت کا یہی مزاج ہے کہ آدمی کہتا رہے, سمجھاتا رہے اور اسے امید منقطع نہ کرے. اگر بوڑھے نہیں مانتے تو کم سے کم یہ سوچتا رہے کہ ان کے بچے کل مان جائیں گے. اور کہتا رہے, ہمارے بزرگ تھے انہوں نے سنایا اپنا بڑا مکس کچھ تھا, کہنے کے ہمارے ایک دوست تھے, میں نے کہا ان کا بیٹا کام نماز نہیں پڑھتا تھا, سامنے کا تم سمجھاتے رہو پتا نہ ہو سکا. تو روز کہتے تھے بیٹا نماز پڑھا دو, اور لکھ لیتے تھے کہ آج پانچ دفعہ کہا, آج دس دفعہ کہا, بیٹا بھی نماز نہیں پڑھتا تھا. یہاں تک کہ 200 سے زیادہ مرتبہ لکھ لیا انہوں نے, 220 مرتبہ میں اور اس نے نماز پڑھ کر نہیں دی. پھر 221 مرتبہ جب کہا تو اس دن دو نمازی ہو گیا. تو انہوں نے لکھا ہے کہ 220 مرتبہ کہنے کے بعد تو نمازی نہیں ہوا, لیکن جب 221 مرتبہ کہا تو نمازی ہو گیا. تو آپ معلوم یہ ہوا کہ آدمی کیسے ارے تھکے نا. ہم لوگ اصل میں تھک اس لیے جاتے ہیں, یہاں بھی معاملہ جب اپنے لیے کہتے ہیں تو تھک جاتے ہیں, جب اللہ کے لیے کریں گے تو نہیں تھکیں گے. اس لیے کہ اللہ کے لیے جب کہیں گے تو اللہ نے دے گا, اپنے لیے کہیں گے تو نہیں ملے گا تو تھک جائیں گے کہ میں نے کہا وہ مانتا نہیں. تو آپ اس لیے کہہ رہے ہیں کہ وہ مان جائے اور آپ کا وہ مطیعوں پر محبتدار بن جائے, تو ظاہر وہ نہیں بنا. تو آپ تھک ہار کر کہنے کے جاؤ. ہمارے یہاں ایک صاحب تھے, ہمارے یہاں مؤذن تھے, وہ صبح اٹھاتے تھے سب کو. ایک دن میں نے سنا کہ اٹھا رہے تھے اور اٹھاتے اٹھاتے کہنے کے جاؤ پوری زندگی سوتے رہو قبر میں ملاقات ہوگی, اتنے خفا ہو گئے. اور وہ کیا سو رہا تھا کہ دوستوں نے کہا ظاہر جب اتنی دوست دکھائے گی تو کیا نماز پڑے اور اس پر ریئیکشن ہو جائے. تو ہمارا کام یہ ہے کہ ہم کہتے رہیں, بس اس سے زیادہ ہماری ذمہ داری نہیں ہے. ہم یہ ذمہ داری سمجھ لیتے ہیں کہ اس کو بدلنا ہے. بدلنا خدا کے ہاتھ میں ہے, کہنا ہمارے ہاتھ میں ہے, ہم اپنا کام کر لیں, پھر باقی اللہ کے ہاتھ میں ہے, وہ بدلے یا نہ بدلے. ہمارا جو انعام ملنا ہے ہم کو وہ ہمارے کہنے پر ہے. ہم جب اللہ کے لیے کہیں گے تو ہمارا انعام پکا ہو گیا, ہم کو اجر ملے گا. اللہ کے 10 دفعہ کہیں, 20 دفعہ کہیں, 40 دفعہ کہیں, اور اللہ نے یہ کیا کیونکہ پرائیویٹ لمیٹیڈ نہیں ہے کہ اتنے ہی, وہ جیسے باشن میں ہوتا نا 2 کلو ملے گا, 4 کلو ملے گا. اللہ تعالیٰ کا ایسا کچھ نہیں ہے. وہاں تو جتنا آپ کریں گے وہ دیتا چلا جائے گا. ایک حدیث میں آتا ہے کہ اللہ تعالیٰ فرماتا ہے کہ اگر ساری دنیا میں جتنے انسان شروع سے لے کے اس وقت تک ہیں سب جمع ہو جائے اس میدان میں اور مجھ سے مانگے, اور میں کہہ دوں جو جتنا چاہے مانگے سب کو اتنا ملے گا اور سب کو میں دے دوں اور سب کو بالکل اس کی مراد کے مطابق دے دوں تو میرے خزانے میں اتنی بھی کمی نہیں ہوگی جتنی ایک سوئی سمندر میں ڈالی جاتی ہے اور سوئی نکالی جاتی تو اس میں کتنا پانی لگتا ہے. تو فرمایا اللہ نے کہ میرے خزانے میں اتنی بھی کمی نہیں ہوگی. ہمارا جو خزانہ ہے وہ ٹھاٹے مارتا ہوا سمندر ہے, اس میں سوئی ڈال کے نکالنا ہوگا کیا؟ اس لیے کہ اللہ تعالیٰ فرماتا ہے کہ میں نے کہہ دیا ہو جا, ہو جاتا ہے. دینا بھی میرا کہنا ہے اور روکنا بھی میرا کہنا ہے. وہاں تو بس یہ ہے کہ ہر چیز ٹھیک ہے, انگلی سے دبا دیا خود اور یقین. جیسے آج کل ہر چیز ٹھیک ہوتی نا, ونڈو دبا دی تو یہ بھی کوئی چیز نہیں. ونڈو وہاں کی ونڈو کا عالم کیا ہوگا؟ بس اللہ تعالیٰ فرماتا ہے کھول. پہلے آتا تھا پچھلے بچوں کے لیے آتے تھے, اب تو حقیقت ہو گئی, ایک کا یا صرف کھل جا और दरवाजे खुल गए और सारे खजाने सामने आ गए। अब तो जाइए दरवाजे बच्चे खुद खुल जाते हैं या उसमें टोल बट वहाँ खड़ा होते हैं वो लगाएगी दवाइए तो खुल जाते हैं। तो अल्लाह मियाँ का मामला कितना ऊंचा होगा, क्या आलम होगा खुदा का। तो जाहिर है कि अल्लाह के हाथ में सब कुछ है और इसको हमको समझना है। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि औलाद में हो सकता है कि लोग ऐसे पैदा हो जाए, हमारा हम ये भी चाहते हैं कि हमारे वजह से औलाद आए। इसलिए कि अल्लाह ताला ने रसूल पाक अलैहिस्सलातु वस्सलाम को माँ ने अदाब बनाया। ये फरमाया जा रहा है यानी जब अल्लाह के रसूल मौजूद है तो अदाब का क्या होता है। और ये फरमा कर ये भी कहा गया कि जब आप उनके नक्श कदम पर होंगे और इस्तिगफार करने वाले दम पर रहेंगे तो आप जहाँ रहेंगे वहाँ भी अदाब नहीं आए। इसलिए कि अल्लाह ताला ने गोया के ये भी बता दिया कि अगर आप इत्तिबाए रसूल सल्लल्लाहु अलैहि वसल्लम करेंगे और इस्तिगफार करते रहेंगे तो भी अदाब से महफूज रहेंगे। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने अगर एक तरफ ये फरमा दिया कि मैं रहमत हूँ और दूसरी तरफ ये फरमा दिया आपको भी रहमत बनना चाहिए। रहमत इस वक्त जरूरत इस बात की है कि हम रहमत बनकर इस दुनिया में रहें, क्योंकि आलम ये चल रहा है बरसकर बुझाइए, ये आपकी शान होनी चाहिए कि इस वक्त सारा आलम जल रहा है और न जाने किन किन चीजों में जल रहा है। हर शख्स अजाब में खुद ही मुबतला है, उसको अजाब से निजात दिलाने की जरूरत है। आप बता दीजिए कौन सा आदमी कौन आदमी है जो खुश है, एक फर्द बता दीजिए। क्या मुसलमान जिनको हर वक्त खुश रहना चाहिए, मुसलमानों के बारे में तो अल्लाह ताला ने बोला कि ये नुस्खे बता दिए थे कि ये नुस्खा इस्तेमाल करोगे तो हर रोज रोज ही शब शबे बरात हो जाएगी तुम्हारी। इसी वजह से मुसलमानों को दो ईदें दी गई थी, दो ईदें ईद उल फितर ईद उल अजहा। और ईद उल फितर और ईद उल अजहा जो है ना, ये दो ईदें बहुत कम है। और लोगों के यहाँ देखिए कितने त्यौहार हैं, त्यौहार फिर त्यौहार फिर त्यौहार, त्योहारों का एक सिलसिला है अनलिमिटेड चला जा रहा है। और अल्लाह ताला ने हम लोगों को सिर्फ दो त्यौहार दिए, लेकिन ये दो त्यौहार जो है मनाने के लिए दे दिए। हम लोग अपने बहुत अक्सर ये होता है कि हम लोग दिन मनाते हैं ना, और से लोग कहते हैं दिन मनाया जा रहा है, आज फला डे है, आज फला डे है, आज फला डे है, जाने कितने डे है जो मनाते रहते हैं। गोया के खुशी हमें रुझी भी है वो तो मनाते रहते हैं, आ जाओ भाई तुम रुझी भी हो मन जाओ। लेकिन इस्लाम में ऐसा नहीं है, इस्लाम में ये समझ लीजिए जैसे खून दौड़ रहा है ना जिसमें, तो ये खून जो है सही है कि नहीं इसका चेकअप होता है दो दिन, जरा सा काट देते हैं ताकि अंदर दौड़ने वाला खून बाहर आ जाए और चेक करवा के बता दिया जाए कि बिल्कुल सही है, न इसमें ब्लड शुगर है और न किसी और पेशेंट के जरासीम, ये आदमी बिल्कुल सही है। ये बताने के लिए ईद उल फित्र है और ईद उल अजहा है, इसलिए नहीं है कि आप ईद मनाएं। लेकिन जो लोग रूठे हुए अपने से भी और अपनी खुशियों से वो बेचारे मनाते हैं, हमको मनाने का हुक्म नहीं है। इसीलिए हजरत उमर ने ये बात कही थी जब ये आयत नाज़िल हुई, अलियम मा कलम अकमलतु लकुम दीनकुम वअतममतु अलैकुम निअमती वरज़ितु लकुम अलइस्लाम दीना। तो यहूदी आए और हजरत उमर भी कहने लगे कि हजरत आपको अल्लाह ने ऐसी एक आयत दी है कि अगर हमारे यहाँ यहूदियों के ये आयत नाज़िल होती तो हम उसमें वो दिन मनाते, जश्न मनाते। तो हजरत उमर रज़ियल्लाहु तआला ने फरमाया कि हमारे यहाँ मनाया नहीं जाता, ये जुमे के दिन नाज़िल हुआ है, तो उस दिन खुश खुशी का दिन था जब ये नाज़िल हुई तो हमको मनाने नहीं पड़ा। जुमा पहले ही से इंतजार में था, आ जाओ नाज़िल हो गई आज जुमे के दिन, तो मनाने का मसला क्या रहा। तो यहाँ मनाया वनाया नहीं जाता, लेकिन हम लोग भी मनाने के चक्कर में पड़ गए। मनाना अपने हाथ से खत्म कर दीजिए और अंदर जो सर्कुलेशन है जो खुशी दौड़ रही है इसको दो दिन जाहिर कर दिया कीजिए, यानी लोगों को बता दें कि अल्लाह ने और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम ने हमको इजाज़त दी है कि आज हम सबका खैरात करके अपनी खुशी का इजहार करें और अच्छे कपड़े पहनकर खुशी का इजहार करें और नमाज पढ़कर दो गाना खुशी का इजहार करें और तस्बीहात ज्यादा पढ़कर खुशी का इजहार करें और कुर्बानी के जरिए से खुशी का इजहार करें और उसके जरिए से वो वही जब तक परेशान हाल है उनको दे दिलाकर अपनी खुशी में शरीक कर लें। ये दो दिन का पैगाम था। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला ने रहमत बनाकर भेजा है और रहमत के ये सब तकाजे जो हमको हमारे पास होने चाहिए और उसके मुताबिक हमको अमल करना चाहिए। लेकिन मेरे भाइयों और दोस्तों, आज हमारा हाल चुपके बिल्कुल बरखिलाफ चला जा रहा है। आज हम बर्दाश्त करना हमने गोया ने छोड़ दिया है। इंतकाम लेने का हमारे अंदर भूत सवार है। जरा जरा सी बात पर रुकते हैं, एक दूसरे से बात करना छोड़ देते हैं और महीनों गुजर जाते हैं और बात करने का कोई मतलब सिलसिला ही नहीं होता। हालांकि तीन दिन से ज्यादा बात न करने पर जहन्नम की वही है कि जो शख्स जो दो आदमी आपस में बोल चाल छोड़ दे तो उनका क्या मामला, जायजी नहीं, अल्लाह ताला ने उसको जायजी नहीं रखा है और उनका मामला फंस जाएगा वहां अगर उन्होंने किसी तरह एक दूसरे को छोड़े रखा। लेकिन आज कितने लोग उसको अमल कर रहे हैं और आज देख लीजिए हर घर में लड़ाई है। कौन सा घर है मैं तो कहता हूँ कोई घर मुझे बता दीजिए जहाँ लड़ाई ना हो। माशाल्लाह अगर मुसलमान है तो लड़ाई भी तो जरूरी है। मालूम तो हो कि जिंदा पाँव में मुर्दा नहीं है, मुर्दा लोग नहीं लड़ा सकते, जिंदा लोग बिगड़ते हैं। जैसे कोई मुर्दा हो गए ढेर जाए तो जमीन नहीं उठाएगा हाथ क्या, और जब जिंदा होगा तो लड़ेगा। तो इसलिए मुसलमान है तो लड़ना जरूरी है। लिखा हुआ किताब में खूब लड़ो, बहुत फायदे की चीज है। पता नहीं किस किताब में कौन सी काली किताब पढ़ी है इन्होंने, इसमें से ये पढ़ लिया है और ये लड़ना जरूरी समझते। हालांकि ये फरमाएगा फसाद ज़ातिल्बैन अल-हालिका कि अगर आपस में बिगाड़ हो जाए तो ये मूड़ देती है। और ये नहीं कहा कि सर मूड़ देती है, दीन को मूड़ देती है। जो लोग लड़ते हैं आपस में और उनके हालात खराब हो जाते हैं तो उनको ये बिगाड़ जो है उनके दीन को मूड़ कर रख देता है। देखने में माशाल्लाह है लेकिन अंदर से मामला साफ है। तो ये सारी बातें इसी की आ गई कि हमने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जो तरीका हमको बताया था, आपने जो हमको सिखाया था, आपने जो हमको समझाया था, आपने जो मिसालें हमको हमारे सामने रखी थी, जो नमूना आपने हमको दिया था और जिसकी वजह से आज हम यहाँ बैठे हुए हैं, इसलिए आपने फरमाया था कि हो सकता है इनके औलाद में ऐसे लोग पैदा हो तो मोहम्मद इब्न कासिम सकफी जो सबसे पहले आपके हमारे इस मुल्क हिंदुस्तान की सरहद पर आए हैं और जिन्होंने जिनके अजीब वरीब तारीख है, पंडितों ने उनके सामने जाकर वेद पेश किए थे और उसमें रसूल पाक अलैहि सलातो सलाम की पेशीन गोइयां और हज़रत मोहम्मद इब्न कासिम को दिखाई दी कि हमारी किताबों में पेशीन गोइयां मौजूद है, इसलिए हमको अहले किताब में शुमार किया जाए। तो मोहम्मद इब्न कासिम की बाल रिवायतों से तारीख ये मिलता है कि उन्होंने उसको अहले किताब में शामिल किया। ये मोहम्मद इब्न कासिम कौन थे, वही साहेब वाले थे शायद के जो लोग जिनके बारे में आपने फरमाया था, हो सकता है इनके औलाद में कोई पैदा हो, उन्हीं के औलाद में मोहम्मद इब्न कासिम पैदा हुए जो हिंदुस्तान तक आए और हिंदुस्तान को इस्लाम का तोहफा देकर चले गए और इस्लाम को वापस करा के हिंदुस्तान वालों को सामने और फिर वापस चले गए। वो अलग तारीफ है पूरी, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की जबान मुबारक से जो निकलता था तो ऐसे ही थोड़ी निकलता था। आपकी जबान से जो अल्फाज निकलते थे, आपने फरमाया आपकी जबान मुबारक से जो निकलता था, फरमाते थे लिखो, ये वही है जो कुछ आपकी जबान से होता है वो ऊपर से आता है, वही आप बयान फरमाते हैं। इसलिए आपकी जबान से जो भी अल्फाज निकले हैं कुरान के जरिए से और हदीस के जरिए, तो उन सब में जो कुछ आपने फरमा दिया है ऐसा तो नहीं है कि अब वो असर नहीं रहा। जैसे कि आपने फरमाया कि आपस का बिगाड़ मूड़ देगा और दीनदारी को जब मूड़ देगा तो लड़ाई के सिवा, हसद के सिवा, कीने के सिवा, कपट के सिवा, एक दूसरे को उसकी तहकीर के सिवा, एक दूसरे के दांत खींचने के सिवा कुछ नहीं रह जाए। बस इसी में आदमी लगा रहेगा اور پوری زندگی اسی میں گزر جائے گی. آج دیکھ لیے مقدمات کا حال کیا ہے, کچہریوں میں آپ کے مقدمات چلے جا رہے ہیں اور آپس کی لڑائیاں بڑھتی چلی جا رہی ہیں, محلے محلے لڑائی ہے, گھر گھر لڑائی ہے, آخر یہ کون سا دین ہے؟ یہاں نے فرمایا لا تحاسدوا ولا تباغضوا ولا تدابروا وكونوا عباد الله اخوانا. اے اللہ کے بندو, آپس میں حسد نہ کرو, کینا نہ کرو, بغض نہ رکھو اور ایک دوسرے کے کو بول چال مت چھوڑو. اور اے اللہ کے بندے, بھائی بھائی بن جاؤ. اور بھائی کہنے میں کتنا مزہ آتا ہے. ایک تو یہ کہ آپ اپنے بھائی کو دیکھیں خوش ہو جائیں میرا بھائی آیا ہے, اور ایک یہ کہ بھائی کو دیکھتے ہی لال پیلے ہو جائیں کہ اپنے کو آ گیا, گھر میں کیا ہوگا, ابھی لڑائیاں ہوں گی, جھگڑا ہوگا, اور ابھی جائے گا یہ محمد آئے کر کے اور ایک محنت کے اس میں داخل کر کے لے جاتا. وہ اچھا ہے یا یہ اچھا ہے کہ بھائی آ گیا تو مزہ آ گیا, بھائی آ گیا یا کوئی اور گھر میں آ گیا تو مزہ آ گیا. لیکن اچھا حال ہے بھائی بھائی بھی لڑ رہا ہے, یہاں تک کہ نوبت وہاں پہنچ گئی جس کا تصور بھی صحابہ میں نہیں تھا. آپ نے فرمایا ایک موقع سے کہ سب سے بڑا گناہ یہ ہے کہ آدمی اپنے ابا کو گالی دے. یہ اجتماع ابا ہو اپنے باپ کو گالی دے سب سے بڑا گناہ ہے. تو صحابہ کرام حیرت میں پڑ گئے کہ حضرت کوئی ایسا بھی ہوگا جو اپنے باپ کو گالی دے؟ تو ظاہر ہے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم سے زیادہ ماہر نفسیات کون ہوگا, آپ سے بڑھ کر کون ہوگا؟ تو آپ نے یہ نہیں فرمایا, صحابہ کرام کی حیرت کو بدل دیا, عجیب انداز سے موڑ دیا اور آپ نے فرمایا کہ تم کسی کے باپ کو گالی دو گے تو پلٹ کر اب تمہارے باپ کو گالی دے گا. تو اس طرح گویا کہ تم نے اپنے باپ کو گالی. اس لیے تو اس زمانے میں یہ تصور ہی نہیں تھا کہ اپنے باپ کو گالی دے, لیکن آپ کے دل پر یہ اثر آیا کہ ایسا وقت آنے والا ہے کہ لوگ اپنے باپ کو گالی دیں گے. لیکن صحابہ کے سمجھ میں نہیں آیا تو آپ نے ایک اس کی دوسری شکل بیان کر دی کہ اگر تم پلٹ کر اس کے باپ کو گالی دو گے, اگر تم اس کے باپ کو گالی دو گے پلٹ کر تم کو تمہارے باپ کو گالی دے گا تو تم اس کو گالی. جیسے کہ آپ نے یہ فرمایا کہ جو دوسروں کے معبود ہیں ان کو گالی مت دو, اس لیے کہ وہ انجانے میں تمہارے خدا کو گالی دے دیں گے تو تم ذریعہ بن جاؤ گے گالی. منع فرمایا. لیکن آج حال کیا ہے ہمارا خیال سے, اب تو ریشو بڑھ رہا ہے. پہلے تو ایک کار ایک کار دکھا سنائی دیتا تھا کہ فلاں نے باپ کو گالی دی, یہ برا بھلا کام, اور بات بڑھتے بڑھتے یہاں تک پہنچ گئی کہ باپ کو ڈنڈے سے مارا, اور اب اس سے زیادہ بڑھ گئی. ابھی ہمارے ایک ساتھی ہیں وہ کام کرتے ہیں جیلوں میں, تو جیل گئے تھے تو وہاں دو بڑے میاں ملے, میاں بیوی, تو ان کے بیٹے نے جو صحافی ہے وہاں لکھا, جا کر کچہری میں وہاں جا کر رپورٹ دکھائی تھانے میں کہ میرے ماں باپ جو ہے سونے نہیں دیتے, رات بھر پریشان کرتے ہیں, ان کو جیل بھیجیے. تو کیونکہ وہ صحافی تھا اس لیے اس نے یہ درخواست کی اور ان کے ماں باپ کو وہاں جیل بھیج دیا گیا. اور بات یہ تھی دونوں بوڑھے تھے, کھانسی آتی تھی, اور یہ دونوں نوجوان تھے, نئی شادی ہوئی تھی, ان کو پریشانی ہوتی تھی, تو دو بوڑھوں کو جیل بھیج دیا تاکہ اطمینان سے رہیں. لیکن ان احمقوں کو پتا نہیں کہ ابھی دو گھنٹے کے بعد تمہاری کھانسی شروع ہوگی تو پتہ چل جائے گا. وہاں تو دوسروں کی کھانسی کا مسئلہ تھا, صرف سننے کا مسئلہ تھا, جب تمہارے کھانسی شروع ہوگی تو پھیپھڑے کا مسئلہ بھی ہوگا, کان کا بھی, دونوں کا. اور یہ بھی حدیث میں ہے, حدیث میں آتا ہے ما کرم شاب شیخا الا وقید اللہ من یکرمه عند شیخوخته, کہ جو نوجوان کسی بوڑھے کا ادب کرے گا اور اس کے ساتھ اکرام کا معاملہ کرے گا تو اللہ تعالیٰ اس کے بڑھاپے میں کسی نہ کسی نوجوان کو مقرر کرے گا جو اس کے بڑھاپے میں اس کی عزت کرے. دو دعائیں مل گئیں, ایک یہ کہ عمر اچھی ہوگی جو بوڑھے کی خدمت کرے گا, بوڑھا ہوگا یعنی عمر اچھی ہوگی, اور اس کے ساتھ ساتھ اس کی خدمت کرنے والا بھی کوئی نہ کوئی مل جائے گا. آج کل کے بوڑھے اتنے پریشان ہیں کہ ہر بوڑھا ڈرنے لگا ہے کہ بیٹا ہمارے ساتھ کیا معاملہ کرے گا, यूरोप का हाल तो इतना बुरा हो गया है कि अगर किसी वहां तो बूढ़ों के अलग घर बन गए हैं, तो बूढ़े बूढ़े आपस में मिलते हैं। अगर किसी बेटे ने इनवाइट कार्ड कार्ड भेज दिया क्रिसमस में कि आप खुश रहे, तो वो बूढ़ा सारी दुनिया में दिखाता बैठता, देखो मेरा बेटा कितना मुझे चाहता है कि कार्ड भेजा है। यानी नौकर के हाथ में पहुंच गए कि बुढ़े भी मुतमिन हो गए कि अब तो लाभ खानी है। अगर कोई बाहर निकाल के कहीं रंग देता है तो बहुत अच्छी बात है। यहाँ पर नौबत पहुंच गई और अब ये बीमारी यहाँ भी आती चली जा रही है, यहाँ पहुंच गई है और वहां वाले ये समझते हैं कि आप क्या मामला गड़बड़ है। हमारे लंदन में बड़े खासिद थे अब्दुल्ला अब्बास साहब रहमतुल्लाह अलैह, वो लंदन में पढ़ चुके हैं ऑक्सफोर्ड में, और कहने लगे मैं वहां पढ़ने जाता था तो टाइम टाइम से जूते में पॉलिश करवाता था। एक औरत थी वहां अंग्रेज औरत जूते में पॉलिश कर रही, तो मैंने कहा भाई मेरा भी पॉलिश कर दो। उसने पॉलिश की तो मेरा चेहरा देखकर कहने की क्या तुम इंडियन हो? नहीं, आप मुसलमान हो? कहाँ के हो? हिंदुस्तान के। अच्छा, ओहो, हमने सुना है कि वहां औरतों को बड़ा जुल्म होता है। देखिए खुद पॉलिश कर रही हूँ, कह रही वहां हिंदुस्तान की औरतों को बड़ा जुल्म होता है। तो उन्होंने कहा कि मौलाना मेरा पढ़े लिखे आदमी थे, तो उन्होंने पूछा तुम्हारे लड़के नहीं है, क्यों पॉलिश कर रही हो? कह रहे मेरे तीन तीन लड़के हैं, मुझे कोई पूछता नहीं है, अगर पॉलिश ना करूँ तो खाने को नहीं मिलेगा, रोटी नहीं दे नहीं सकती, मर जाओगे। तो कह लेंगे कि हमारे यहाँ औरतें कोई भी पॉलिश नहीं करती, सब घर में इतमान से मसेहरी पर बैठती हैं, उनके नान नाती पोती सब उनकी खिदमत करती है। तो उसने जूता छोड़ दिया और कह रही सच कहते हो? अरे सब तो जन्नत में रहती हूँ, तो मालूम नहीं उसको वहां पर यह हाल हो चुका है। तो अब वो आहिस्ता आहिस्ता यहाँ भी आता जा रहा। हमारे अकबर इलाहाबादी ने उस वक्त ये बात कही थी कि हम ऐसी कुल किताबें काबिल जब्ती समझते हैं जिन्हें पढ़कर के बेटे बाप को खपती समझते हैं। आज कल जो निसाब तालीम है, जो हमारे कॉलेजों में पढ़ाया जा रहा है और यूनिवर्सिटियों में पढ़ाया जा रहा है, वहां पढ़ने के बाद भी ये बातें पैदा हो रही है। ये जरासीम वहीं से आ रहे हैं और वहाँ के जो पढ़ने वाले हैं वो अपने वालदैन के साथ यही मामला करते हैं, वालदैन भी गोया के मुतमईन हो गए। हमने बड़े बड़े पढ़े लिखे लोगों को देखा अंग्रेजी लाइन के, बड़े दीनदार, बड़े नमाजी, परहेजगार, यहाँ तक के बाद तो इजाजत भी हासिल है। लेकिन उनका बेटा है लंदन में और एक बेटा है अमरीका में, अकेले बैठे हैं कमरे के अंदर सब लटकाए हुए, कोई खिदमत करने वाला नहीं, और खुद राजी भी है। कहते हैं हाँ हमारा बेटा जो है 70 लाख के पैकेज में चला गया है, वो उनका मैं 80 लाख के पैकेज में चला गया, उनका 1.5 करोड़ के पैकेज में चला गया है। यानी आपके बेटे की नीलामी हो गई और आप मैंने बेच दिया। इसलिए पैसे का ऐसा बहुत सवाल हो गया है कल शायद पूरी इंसानी तारीख में सिवाय 2-4 के, यानी कानून पर सवाल हुआ होगा और इसको खाली एक हर्षक कानून बनना चाहता है। हर्षक कानून बनना चाहता है कि सारा पैसा हमारे पास समेट कर आ जाए और ये नहीं जानते कि कानून का हर्षक क्या हुआ, सरदार की जन्नत का क्या हुआ, जन्नत बनाई जा ना सका, कानून के पास खजाने बहुत से फायदा उठा ना सका, आप कितना माल जमा कर लेंगे उसे क्या फायदा उठा लेंगे? अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने इस सिलसिले में क्या नमूना छोड़ा है? आज वो नमूना तो हम बिल्कुल भूल गए और अपने अकाबिर का नमूना भूल गए और हम दुनिया में इस तरह मुस्तवरक हो गए कि हर शब्द पर से नीचे भाड़ा करा जा रहा है और हमें यहाँ पोस्टर भी माशाल्लाह इतने लगा दिए जाते हैं, इतने जमा करो तो इतने दिनों में इतने, और लड़कों की तरफ से कर दो तो इतने, और इतने कर दो तो इतने, उसी में परेशान है सब। जो बोर्ड पढ़ेगा वो परेशान होगा और उसमें तस्वीरें दे देते हैं, बहुत खुश चंद घर हैं जो बड़े खुश हैं, इसलिए कि उनको पैसा बहुत है। अरे भाई पैसा अगर आपके पास ज्यादा है, आपके पास 10 लाख है, इनके पास 2,000 है, तो ऐसा तो कहीं दुनिया में नहीं है कि 10 लाख वाला 10 रोटी खाएगा और 2,000 वाला 1 रोटी खाएगा, ऐसा तो कहीं नहीं लिखा हुआ। पेट तो उतना ही है, और ऐसा भी कहीं नहीं है कि आप सोना खाएंगे ये आटा खाएगा, आप जो है नोट खाएंगे 10-10 हजार के और ये बेचारा फकीर है ये अपना जो रोटी खाएगा ऐसा कुछ नहीं है। जो रोटी आप भी खाएंगे ये भी खाएगा, गेहूँ वो भी खाएंगे आप भी खाएंगे, ऐसा कोई कष्ट खुदा ने नहीं रखा है। ऐसा नहीं होगा कि आप नोट निकले और कोई काम न करें, ऐसा कुछ भी नहीं है। लेकिन दिमाग के अंदर नोट घूम गया है, दुनिया की मोहब्बत और हदीस में आता है सब दुनिया रास्ता, हर बीमारी की जड़ दुनिया की मोहब्बत है। और जब तक दुनिया की मोहब्बत नहीं निकलेगी दुनिया, तो इंसान कामयाब जिंदगी नहीं होगा, सुकून कभी पैदा ही नहीं हो सकता, सुकून हो ही नहीं सकता। असल बात यह है कि अगर आप समंदर पर कश्ती चलाएं, समंदर पे आपकी कश्ती है चली जा रही है, अगर कश्ती के अंदर पानी आ जाए तो सुकून होगा, अगर कश्ती में छेद हो जाए और अंदर पानी आने लगे तो फिर क्या होगा, परेशानी होगी नहीं होगी। ऐसे ही आज हमारे कश्ती में भी पानी आ रहा है, इसलिए परेशान है, दुनिया की मोहब्बत का पानी आ रहा है कश्ती के अंदर, तो गर्क होने वाली है कश्ती, गर्क हो जाएगी अगर ज्यादा पानी आ गया, और पानी भर गया अगर उसके अंदर तो गर्क हो जाएगी। हमको ये हुक्मदार कश्ती पानी को ऊपर चलाना है, और हमें पानी कश्ती के अंदर भर दिया तो होगा क्या। दुनिया जो है ये समंदर है, उस पर कश्ती आप चलाइए, या यूँ समझ लीजिए कि दुनिया जो है ये साइकिल है, मोटरसाइकिल है, इसके ऊपर बैठिए। लेकिन ये तो सही नहीं है कि मोटरसाइकिल सर पर रख लीजिए, अगर कोई व्यापार मोटरसाइकिल सर पर रखे तो क्या हो सकता है, ये साइकिल सर पर रख ले कहीं पागल है, साइकिल चला जा रहा, अभी साइकिल ऊपर बैठो, दुनिया के ऊपर चढ़ के बैठो, ये नहीं कि दुनिया के ऊपर चढ़ के बैठ जाए। हमारे एक मौलाना अब्दुल बारी साहब नजदीक थे, बड़े गैर मामूली बुजुर्ग, अल्लाह ताला ने उनको गैर मामूली समझ अता फरमाई थी। उन्होंने उन जमाने में मोर्चा खरीदी आज से 80 साल पहले, जब मोर्चे बहुत कम होती थी, इसका दुखा होती थी, उसको खरीदी प्रोफेसर थे हैदराबाद यूनिवर्सिटी में और आर्मी के खलीफा भी थे। तो उन्होंने जब मोर्चे खरीदी, चंद दिन रखने के बाद बेच दी। लोगों ने पूछा कि हजरत क्यों बेच दी, कहने लगे 2 घंटे में सवार होता हूँ, 22 घंटे मुझ पर सवार रहती, ऐसी कोई गाड़ी नहीं रखता जो मुझ पर सवार रहे। तो बात यही है, उस वक्त तो मौलाना पर एक मोटर सवार थी, आजकल का हाल ये है कि मतलब कितनी मोटरें सवार है, कितने जहाज सवार है, कितनी साइकिलें सवार है। अगर आदमी गौर से देखे तो हर आदमी दबा हुआ है, उस दर्दन आप गौर से देखी दर्दने दबी थी और अंदर चुरमराए हुए हैं, परेशान, दिमाग होश में नहीं है कि क्या सोच रहे हैं, क्या हो रहा है। बात इतनी देखिए कि आप रोजाना से बात कीजिए तो कहिए कुछ समझते कुछ है, इतने लोगों ने तो दिमाग हारे गए, दिमाग हारने ही नहीं, क्योंकि कहीं साइकिल खाती नहीं है, कहीं मोटरसाइकिल खाती नहीं है, कहीं मोटर खाती नहीं है, कहीं बैंक का सौदा सफल हुआ, कहीं दुकान खाती नहीं है, आप देख लीजिए। और इससे तो बड़े बड़े किस्से हैं, बड़े दिलचस्प किस्से हैं। एक साहब ने सुनाया, कह लगे कि नमाज भी इमाम साहब ने मस्जिद की, बाद लोगों ने चाटा करते हुई है ठीक। एक साहब बोले, साहब तीन रकतें हुई है, कैसे, चार दुकानें हैं, हर रकत में एक एहसान करता हूँ, तीन का हो पाया, चौथी बाकी। तो नमाज को भी बना दिया भाई, हर को दिमाग में वही रहता है, घूमता रहता है सुबह से शाम तक। जब आदमी उठता है, कोई नौजवान उठता है, तो उसके माँ बाप भी इससे करके कमा के लाओ, कुछ क्या लेके आया उसको, बगैर उसके बताना किससे लड़के भाग गए घर, माँ बाप को देखना बहुत पड़ा कि तुमको तो लाना ही है, तो घर की बात करें घर। तो मेरे भाइयों और दोस्तों, जरूरत इस बात की है कि हम अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के मानने वाले हैं, उनके हालात पढ़ें, उनकी जिंदगी उठाकर देखें कि आपकी जिंदगी क्या थी, और सहाबाए किराम के हालात उठाकर देखें कि सहाबाए किराम के हालात क्या थे, उनका नुकसान नजर दुनिया के बारे में क्या था, पैसे के बारे में क्या था, और दावत के सिलसिले में क्या, हर चीज के बारे में उठा के देखें, तब हम जाकर दुनिया में सुकून की जिंदगी जी सकते हैं। और अगर ऐसा नहीं किया तो जाहिर है कि नुकसान जो बताया गया था कि हम इस्तेमाल नहीं करें, क्योंकि किसने बताया, तभी आजम ने बताया, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से बढ़कर कोई कमी हुआ है, कोई आदमी डॉक्टर है, कोई और मोहाली हुआ है, ना हुआ है, ना है, ना होगा, हो ही नहीं सकता। आपने जो फरमा दिया वो तो होकर रहना है, अगर हम उसके मुताबिक अमल करेंगे, आपके कहने के मुताबिक अमल करेंगे तो हमारी दुनिया हमारी जिंदगी जन्नत का नमूना बन जाएगी, अगर उसके मुताबिक नहीं करेंगे तो फिर सब कुछ कर डालिए, होना कुछ भी नहीं, होना कुछ भी नहीं है। और असल जो सुकून होता है वो दिल में होता है, क्योंकि दिल का ताल्लुक है असल ऊपर से, मोहब्बत दिल से होती है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत हो, अल्लाह से मोहब्बत हो, आपके अहकाम से, आपकी तालीमात से मोहब्बत हो और आपकी सुन्नतों से मोहब्बत हो, तो जितना अमल कर सकते हैं उतना अमल करें तो अल्लाह ताला इत्तेबाए सुन्नत की बरकतों से मालामाल फरमाएगा और दुनिया भी हमारी अच्छी होगी और आखिरत भी अल्लाह ताला हमको जो मकाम अता फरमाएगा वो हम तसव्वुर में नहीं ला सकते हैं। बस मेरे भाई और दोस्तों, जरूरत इस बात की है कि हम अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी को बार बार पढ़ें, सहाबा की जिंदगियों को बार बार पढ़ें और औलिया किराम की जिंदगियों को बार बार पढ़ें, ताकि हमारे अंदर भी वो बातें पैदा हो और वो जज्बा पैदा हो, इसके जरिए से हमारी दुनिया भी बन जाए और आखिरत भी के अल्लाह ताला हमको सुखी अता फरमाए, अल्लाह ताला हम सबको सही समझ अता फरमाए और सही तौर पर इत्तेबा सुन्नत की तौफीक अता फरमाए। वा अल्हम्दुलिल्लाह।